कार्यक्रम हाम्रो भूगोल
हाम्रो भूगोल
हाम्रो भूगोल
हाम्रो भूगोल
नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट श्रोता रेडियो नेपालबाट प्रत्येक शनिबार बिहान यसै बेला प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईहरूको आफ्नै कार्यक्रम हो।
श्रोता, नेपालको भूगोलभित्र समेटिएका विविधता, भूबनोट, भाषा, संस्कृति, पर्यटन र विकासको प्रवर्धन, वन जंगलको संरक्षण, प्राकृतिक प्रकोपबाट जोगिन सक्ने उपाय, प्राचीन मठ मन्दिरको संरक्षण र सम्वर्धन, ताल तलैया, पहाड़ पर्वत, हिमाल र तराईका फाँटका जानकारी तथा नेपालका सातवटै प्रदेशका स्थानीय तहका विगत, वर्तमान र भविष्यका योजनाको चर्चा लगायत शिक्षा, स्वास्थ्य, रोजगार, नेपाली माटो, हावापानी, रहन सहन र जीवन भोगाईलाई मेरो ठाउँ अर्थात तपाईँको ठाउँमा स्थलगत पैरवी गर्दै खोज अनुसन्धान गर्नु कार्यक्रमको उद्देश्य हो।
यो कार्यक्रम तपाईहरूको आफ्नै कार्यक्रम हो, त्यसैले हामी तपाईहरूकै गाउँ ठाउँमा आएर विविध पक्षलाई निहाल्दै कार्यक्रम तयार पार्दछौ। यस कार्यक्रममा तपाईहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ हामीलाई। हामी कहिले पूर्व त कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिणमा बसोबास गर्नुहुने तपाईहरू माझ भेटघाटमा प्रत्यक्ष आइपुग्छौ, आउने कोशिश गर्नेछौ।
बागमती प्रदेश अन्तर्गत उपत्यकाको उच्च पहाड़ी भूभागमा तामाङहरूको बस्ती, काठमाडौँ उपत्यकाभित्र नेवारी बस्ती, काठ क्षेत्रमा छेत्री बाहुन तथा खेतीयोग्य जमीनमा पछिल्लो समय अन्य क्षेत्रबाट आएका मिश्रित जातिहरूको बाक्लो बसोबास रहेको छ। यिनै बाक्लो बस्तीलाई छिचोल्दै आज हामी यहाँहरूलाई उपत्यकाकै उत्तर पूर्वी कुनो शंखरापुर नगरपालिकाको वडा नम्बर 4 लप्सीफेदी लिएर जाँदैछौ।
प्रदूषणमुक्त वातावरण, अत्यन्तै मनमोहक दृश्यावलोकन गर्न सकिने गरा गरा परेका हरियाली बीच शान्त र सुन्दर स्थानमा छ लप्सीफेदी। लप्सीफेदीको बाटो हुँदै जाने उच्च स्थानका पर्यटकीय स्थलहरू उपत्यकाको चार भन्ज्याङ मध्ये एक भन्ज्याङ जर्सिङ पवा र रमणीय दृश्यावलोकन गर्न सकिने रैले पर्यटक माझ अत्यन्त लोकप्रिय छ, जहाँबाट विभिन्न हिम श्रृंखला सिन्धुपाल्चोकका पर्यटकीय स्थलहरू निहाल्न सकिन्छ। लप्सीफेदी पुग्न जर्सिङ पवा मेलम्चीसम्म चल्ने सार्वजनिक यातायातका बस चढेर पनि जान सकिन्छ भने प्राइभेट साधन पनि प्रयोग गर्न सकिन्छ। मुख्य पेसाको रूपमा कृषि र पर्यटन व्यवसाय अंगालेका त्यहाँका मानिसहरूले केही मात्रामा पशुपालन पनि गरेका छन्।
आजको कार्यक्रममा स्थानीयहरूले आफ्नो ठाउँ कस्तो भएको हेर्न चाहन्छन् त भन्नेमा स्थानीयको धारणा, पर्यटन प्रवर्धनमा युवाहरूको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड़ दिएका युवाहरूको आवाजलाई समेटेर तयार पारिएको रिपोर्ट र स्थानीयको धारणालाई मध्यनजर गर्दै शंखरापुर नगरपालिका वडा नम्बर 4 वडा अध्यक्ष सुना बहादुर तामाङसँग त्यहाँ भएका विकास निर्माण र कमी कमजोरीलाई केलाउँदै भोलिका दिनमा गर्न सकिने सम्भावनामा केन्द्रित रहँदै गरिएको कुराकानी प्रस्तुत गर्ने जमर्को गरेका छौं। रेडियो नेपाल सुनिरहनुहोला।
शंखरापुर नगरपालिका वडा नम्बर 4 स्थानीयहरू आफ्नो ठाउँमा के भएको हेर्न चाहन्छन् त? पहिलो सामग्री स्वरूप उनीहरूको धारणा
राख्दैछौ। बागमतीको सिर्फ कारणले अब हावापानी राम्रो छ, हामीले बस्नलाई राम्रो छ यहाँ। हामीलाई चाहिँ यहाँ समस्या भनेको अब बाटो राम्रो हुनु पर्यो, पानीको लागि सुविधा छ, अब यहाँ हस्पिटल हुनु पर्यो, अब हस्पिटल लागि अब तल यो साँखो जानुपर्छ हामीलाई, यहाँ नजिक भयो धेरै राम्रो भन्नु। गाडी त अब क्यु गाडी यहाँ भन्दा अलिकति उता यो जग्गी हुन्छ, मात्रै गाडी क्यु छ, क्यु गाडी यहाँ चाहिँ अब क्यु गाडी राखेको छैन अहिलेसम्म।
मेरो सेतो भान ठेगाना मेरो यो शंखरापुर 4 डाँडाघटेरी। हाम्रो यहाँ चाहिँ के छ भने अब समय चाहिँ के भने अब बाटोघाटो र तपाईँको अब पानी ठाउँमा त्यति राम्रो नै भएको छैन। पानी हाम्रो यतैकै हो नि त, यही बन्दिरकै हो, अलि राम्रो सही भएको छैन। एउटा कुरा यहाँ क्युको गाडीको बन्दोबस्त भयो भने अलि राम्रो सज हुन्छ कि भन्ने कुरा चाहिँ हाम्रो जनपिले कुरा राखेको छ, उसलाई जनपिले गरे पनि छ होइन, गरे पनि उसले अब त्यति साह्रो भ्याएन नि त, सबैतिर हेर्नु भ्याएन नि त होइन, गर्न नगरेको छ नगरे होइन। हामीलाई पूजा गर्नलाई अब काठमाडौँ जानुपर्छ, यो ठाउँमा भइदिएर धेरै राम्रो कुरा हो, टाढा पनि छ, अब बर्खा टाइममा अब अलि हिँड्ने नि अलिकति गाह्रो छ, अप्ठ्यारो छ बाटो होइन, ठाउँमा अलिकति बिग्रिया अवस्था पनि छ बाटोतिर होइन, त्यो अलिकति अलि राम्रो भइदियो भने सबैले सुविधा हुन्छ कि, र आफ्नो ठाउँ त हामी सबैले अब युवाहरू मिलेर अब गरौँ कि भन्ने चाहिँ हाम्रो जुन्न सकिन्छ सवाल त हुन्छ कि भन्ने सोध हाम्रो
खिरबाद म बाल सर्न जिक्ने घरको कामहरू भयो भने काम गर्ने हो हुन त सबै महँगीहरू धेरै बढिरहेछ होइन त्यसको लागि त अब ज्यालामा किन अब राम्रो छ के भन्नु होइन तर हातमा सिपमा त अब त्यही हो मिस्त्री गर्छु होइन मिस्त्री गर्छु गर्नु चाहिँ होइन अब काम गर्नु खोज्दा पनि अलिक काम गर्दै अलिक टाढै छ भनौँ न तर सधैँ दिन काम भयो भने चाहिँ अब पुग्छ नि होइन अब कहिले अब काम हुँदैन कहिले हुन्छ होइन त्यसले चाहिँ अलिक गाह्रै हुन्छ
कर्मशील जाँगर र आँटिलाहरूका लागि असम्भव र असजिलो केही पनि हुँदैन हामीले युवालाई आफ्नै ठाउँमा गरी खानका लागि त्यहाँ विद्यमान प्राकृतिक ऐतिहासिक धरोहरहरूलाई संरक्षण र सम्वर्धन गरी विदेशी भूमिमा कामको खोजीमा भौतारिनु पर्ने बाध्यतालाई न्यून गर्दै आफ्नै ठाउँमा विकास गरी खान दिने व्यवस्था स्थानीय सरकारका सरकारवालाहरूले गरिदिउन् भन्ने सोच राखेका युवाको आवाज समेटेर तयार पारेको रिपोर्ट प्रस्तुत गर्दैछौ अबको पालोमा
आन्तरिक तथा बाह्य पर्यटनका लागि एउटा राम्रो गन्तव्य स्थल बन्न सक्छ शंखरापुर चारको झुले त्यहाँबाट अवलोकन गर्न सकिने स्थानको जानकारी दिँदै स्थानीय राजेन्द्र गोले
हाम्रो झुले भनेको चाहिँ अब एउटा पर्यटक हिसाबले राम्रो क्षेत्र यो नरकोट चिसो पानी हुँदै यो सुन्दरजलको पर्यटकीय रूट पनि भएको हिसाबले झुले एकदम राम्रो र चिसो ठाउँ सबैलाई अब मनपर्ने ठाउँ छ जस्तो लाग्छ मलाई आन्तरिक बाह्य प्रायः जस्तो सबै हुन्छ प्रायः कहिले यो सिजन हुँदो रहेछ टुरिस्ट आउनेहरू विदेशीहरू आउनुहुने त्यो सिजनमा चाहिँ प्रायः विदेशीहरू अनि अहिले धेरै जस्तो यो ढाप ड्यामले गर्दाखेरि आन्तरिक पर्यटकहरू धेरै आउनुहुन्छ अब हाम्रो हेर्ने भने चाहिँ अब झुलेबाट हेर्न मिल्ने भने यता साँखु अनि यता नगरकोट राम्रोसँग देख्ने हिसाबले अनि यता सिन्धुपाल्चोकहरू अहिले त्यो डाँडामा गयो भने सिन्धुपाल्चोकदेखि काठमाडौँ राम्रो देख्ने भ्यूहरू छ प्रायः जस्तो धेरैवटा हिमाल देख्छ गणेश हिमालदेखि विभिन्न नगरकोटतिरको सबैतिरको हिमालहरू देख्न सकिन्छ हाम्रो
प्रचुर मात्रामा पर्यटकीय सम्भावना हुँदा हुँदै पनि रोजी रोटीका लागि बाध्य भई विदेशिनु पर्ने युवालाई रोजगारको प्रबन्ध मिलाइदिन सके कसैलाई विदेशिनु नपर्नेमा जोड दिँदै पुनः एकपटक गोले
विडम्बना भनौँ अब हाम्रो अब नेपालमा अब राम्रो रोजगारी सोच नभएको कारणले गर्दा अब अहिले बाह्र पढ्ने प्रायः भाइ बहिनीहरू प्रायः सबैजना विदेश विदेश भनेर लागेको छ अब यो हिसाबले चाहिँ सरकारले नै के गर्नुपर्छ उहाँलाई प्रोत्साहन गरेर यो ओडादेखि लिएर अब नगरदेखि सबै केन्द्रसम्म नै राम्रो एउटा कार्यक्रम सार्यक्रम के हुन्छ के चाहन्छ युवाहरूले किन विदेशी अर्काको भूमिमा किन जानुहुन्छ बरु अर्का भूमिसँग यहाँ के गर्ने वातावरण मिलाउनुपर्छ मलाई लाग्छ
विकासका लागि आधारभूत आवश्यकता भनेको बाटोघाटो नै हो हरेक कुरामा सरकारकै आशा गर्नुभन्दा युवा स्वयं नै एकजुट भएर जागरूक हुनुपर्नेमा जोड दिनुहुन्छ शंखरापुर चार तीन पानेका विजय तामाङ
युवाहरू सबै मिलेर जागेर एकजुट भएर काम गर्नुपर्छ जस्तो लाग्छ हामीलाई त अहिलेसम्म त बाटोघाटो त सबै बनाइरहेको छ अहिलेसम्म चाहिँ आउने वर्षमा पनि धेरै जस्तो बजेट ल्याइराख्नु भएको छ उहाँले बाटो चाहिँ बन्छ जस्तो लाग्छ अब रोजगार दिनुपर्छ भन्ने अब जस्तो जान्छ त्यस्तै भनेर पनि सक्ने त छैन होला अब
हजुर युवाका यी भनाई अनुसार बाह्य र आन्तरिक पर्यटकका लागि एउटा गतिलो गन्तव्य स्थल बन्न सक्छ शंखरापुर नगरपालिका चारमा विद्यमान विभिन्न पर्यटकीय स्थलहरू त्यसैले यी आवाजलाई सम्बोधन गर्दै सम्बन्धित निकायले पाइला चाले असम्भव के नै छ र जहाँ इच्छा त्यहाँ उपाय कि कसो
तपाईँको वडामा यति धेरै पर्यटनका सम्भावनाहरू बोकेका स्थानहरू रहेछन्
पर्यटन प्रवर्धनको लागि चाहिँ के गरिरहनु भएको छ
पनि शंखरापुर नगरपालिका वडा नम्बर चारका वडा अध्यक्ष सुनाबहादुर तामाङलाई पहिलो जिज्ञासा राखी कुराकानीको थालनी गरेका छौ
पर्यटनको लागि चाहिँ हामीले विशेष गरेर चाहिँ हामीले मेन कुरा जाँदै गर्दाखेरि बजेटकै कुरा हो छ त्यो बजेटको लागि चाहिँ हामीले केन्द्र सरकारदेखि प्रदेश सरकार र स्थानीय सरकारसँग पनि हामीले प्राथमिकता चाहिँ पर्यटक स्थललाई चाहिँ एउटा यो चिनाउनु पर्छ यो पर्यटक स्थललाई चाहिँ पर्यटकहरू आउनको लागि चाहिँ ठाउँ ठाउँमा खान बस्नको लागि होमस्टेहरू र यसमा मन्दिरहरूको लागि व्यवस्थापन गरेर रुटको लागि एउटा सिडी बाटोहरू निर्माण गरेर त्यसको लागि हामीले पहल गरिरहेको छ पहल गर्दा गर्दै पनि कतिपय कुराहरू चाहिँ समावेश नभएको र कतिपय कुराहरू चाहिँ समावेश भएको छ र
त्यस समावेश नहुनुको कारण
चाहिँ हजुरको अब यस्तो छ अब यो नगरपालिका एउटा काठमाडौँ जिल्लाको पहिलो नै पर्छ होला सायद. आन्तरिक इन्कम स्रोत चाहिँ नगरपालिका कम छ, त्यसले गर्दाखेरि चाहिँ स्थानीय सरकारले चाहिँ अलिकति चाहिँ बजेटलाई व्यवस्थापन गर्न नसकिरहेको अवस्था छ. र त्यो सँगसँगै हामीले चाहिँ स्थानीय सरकारबाट पनि जति सक्छ त्यति गरिरहेछ र त्यसमा नसकेको कुराहरू चाहिँ हामीले माथि प्रदेश सरकार केन्द्र सरकारलाई पुर्याइरहेछ र त्यो कुराहरू चाहिँ
सुनवाई भइरहेछ. तपाईँको कुरा
सुनवाई चाहिँ हजुरको अलिकति यो वर्ष चाहिँ अलिकति कमै छ, किनभने देशमा एउटा क्राइसिस भएको कारणले गर्दाखेरि कतिपय बजेटहरू कटौती भएर आएको छ. त्यो कटौती भएको हिसाबले गर्दाखेरि हामीलाई अलिकति चुनौती समस्या छ.
अनि यहाँको जनताहरूको स्वास्थ्य स्थितिको लागि स्वास्थ्यको पहुँच कस्तो रहेको छ?
स्वास्थ्यको पनि शिक्षाको पनि रोजगारको पनि समस्या यही नै हो. अब यो देशमै भन्नुपर्छ, अब देशमै भइरहेको अवस्था र हाम्रो यो ओडालाई पनि भइरहेको अवस्था यही नै हो.
यहाँ स्वास्थ्य चौकीहरू के पनि छैन?
स्वास्थ्य चौकी छ, नगरपालिकाको स्वास्थ्य चौकी छ. स्वास्थ्य चौकीले सेवा सुविधा दिइरहेको छ. स्वास्थ्य चौकीले सेवा सुविधा दिँदै पनि कतिपय कुराहरू चाहिँ अबुक भइरहेको अवस्था छ.
शिक्षाको लागि स्कूलहरू कलेजहरू कहाँ जानुपर्छ, के छ यो वडामा?
शिक्षाको लागि हजुरको यो माध्यमिकता चाहिँ आधारभूताको चाहिँ यी विद्यालयहरू छन्, यहाँ तीनटा स्कूल छन् मेरो वडामा. त्यसमध्येमा कलेजहरू चाहिँ अब भएको अवस्था छैन. कलेज पढ्नको लागि चाहिँ हामीले जर्सिङ पवर र साँखुमा पढ्नुपर्ने अवस्था छ. त्यसको लागि चाहिँ शिक्षाको लागि अब आधारभूत विद्यालय भएको कारणले गर्दाखेरि चाहिँ अहिले आधारभूतालाई नै प्राथमिकता दिएर हामीले राम्रो बनाउने व्यवस्था गरिरहेको छ.
तपाईँको यहाँ ओडामा युवाहरूले चाहिँ ओडाबाट एउटा रोजगार व्यवस्था गर्दै हुन्थ्यो भन्ने कुराहरू आए, यसो के सोच्नु भएको छ यहाँले?
पहिला म 20-21-22 वर्ष हुँदै थिएँ, म पनि त एउटा चाहिँ खाडी मुलुकमा विदेशमा बसेर आएको, काम गरेर आएको, दुःख गरेर आएको भएको कारणले चाहिँ त्यस्तो अनुभवहरू चाहिँ मलाई भएको कारणले गर्दा चाहिँ मैले यहाँको युवाहरूलाई विशेष गरेर चाहिँ आफ्नै देशमा रोजगार गरेर आफ्नै देशमा चाहिँ केही गरेर देखाउन सक्छ, काम गर्न सक्छ, खान सक्छ, आत्मनिर्भर बन्न सक्छ भन्ने हिसाबले युवाहरूलाई विभिन्न कार्यक्रमहरू मार्फत र तालिमहरू मार्फत र बजेट पनि विशेष गरेर युवालाई महिलालाई लक्षित गरेर कार्यक्रमको लागि बजेटहरू छुट्याइरहेको छ.
तालिम चाहिँ केही दिनुभएको छ?
तालिमहरू हजुरको यस्तो यो महिला लक्षित कार्यक्रमहरू विभिन्न चाहिँ अब शिवमूलक तालिमहरू जस्तो कृषिको भयो, साबुनहरू बनाउने, आफू आत्मनिर्भर बन्नको लागि चाहिँ त्यो काम गरेर हामी आत्मनिर्भर बन्न सकिन्छ भन्ने हिसाबको चाहिँ तालिमहरू दिइरहेको अवस्था छ.
तालिम लिएर उहाँहरूले उत्पादन गरेका सामानहरूलाई चाहिँ तपाईँहरूले के बजारी व्यवस्थापन पनि गरिदिनु भएको छ?
बजारीकरण व्यवस्थाको लागि पनि हामीले स्थानीय सरकारले चाहिँ बजारसँग चाहिँ जोडाइदिएको काम चाहिँ गरेको छ. कतिपय कुराहरूमा त्यसमा समस्या निस्किरहेको अवस्था छ. समस्याहरू चाहिँ अब हामीले युवालाई महिलालाई अब रोजगार गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने हिसाबले कार्यक्रमहरू त राखिरहेको छ, अब सिकाइरहेको छ, तालिमहरू दिइरहेको अवस्था छ. अब त्यो तालिम गरेर पनि कतिपयको गुनासो चाहिँ अब हामीले उत्पादन गरेको सामानहरू चाहिँ बजारमा चाहिँ पुर्याउँदाखेरि नै हामीलाई चाहिँ आत्मनिर्भर बन्न नसक्ने अवस्था र जो समयमा चाहिँ हजुरको बिक्री नभएको अवस्था र त्यसमा पनि अब मूल्याङ्कन चाहिँ अब तलमाथि परेको अवस्था भन्ने हिसाबको चाहिँ अलिकति गुनासोहरू छ. अब
यहाँका जनताहरू विशेष गरेर केमा केन्द्रित हुनुहुन्छ?
यहाँको जनसङ्ख्या चाहिँ विशेष गरेर चाहिँ त्यही कृषिमै केन्द्रित हुनुहुन्छ.
भूगोल त एकदमै डाँडापाखा यस्तो खालको छ, कृषि गर्नलाई पनि त अलि भिरालो जमिनहरू छ, कसरी सम्भव भइरहेको छ?
यो चाहिँ हजुरको विडम्बना नै भन्नुपर्छ. काठमाडौँ जिल्लाको पूर्वी भेगमा पर्ने यो जुन चाहिँ सिमाना छ, यो चाहिँ एउटा मेरो वडामा चाहिँ साबिकको 1, 2, 3 मिलेर बनेको वडा र दुईटा साबिक वडा चाहिँ हजुरको पुरै ग्रामीण भेग पर्छ. त्यसमा चाहिँ हजुरको कृषिलाई चाहिँ एउटा पहिल्यैदेखि पुर्खौलैदेखि नै एउटा कृषि गर्दै आइरहेको, अहिलेसम्म पनि चाहिँ त्यहाँको जनताहरूले कृषिमै केन्द्रित भएर काम गर्नुहुन्छ. यहाँको दाजुभाइ दिदीबहिनीहरूले विशेष गरेर कृषिमा यहाँ आलु, इस्कुस र अरू विभिन्न अहिले तालिमहरूबाट अब साबुनहरू बनाउने तालिमहरू भइरहेको छ. त्यसमध्ये पनि अब नेपालको विडम्बना नै भन्नुपर्छ, एउटा कृषि गरेर आत्मनिर्भर बन्न लागि आफूले उत्पादन गरेको सामानहरू चाहिँ बजारसम्म पुग्दाखेरि त्यो टाढा हुने, बाटोले गर्दा समस्या हुने, त्यसमा चाहिँ भने जस्तो मूल्य नआउने, अब व्यवसाय एकचोटि घाटा भइसकेपछि अलिकति चाहिँ आत्तिने, त्यस कारणले गर्दाखेरि चाहिँ आत्मनिर्भर बन्छु भनेर अब लाग्नु भएको छ, त्यसलाई पनि उहाँहरू आत्मसन्तुष्टि चाहिँ अझै पनि भइसकेको अवस्था छैन.
यसको लागि चाहिँ एउटा संकलन केन्द्र जस्तो बनाएर ओडाले एउटा केही व्यवस्था गर्न सक्दैन?
सक्छ. त्यसको संकलन केन्द्रको लागि हामीले त्यही कुरा आउँदै गर्दाखेरि जसरी पनि त्यो बजेटसँगै जोडिन्छ, हामीले त्यसको लागि व्यवस्थापन गर्नको लागि हामीले विभिन्न निकायहरूसँग बजेट माग गरेर तरकारी संकलन केन्द्र राखेर त्यही चाहिँ एउटा बजारबाट चाहिँ त्यही लिन आउने र यहीँको जनताले चाहिँ त्यही चाहिँ सङ्कलन केन्द्रमा जम्मा गर्ने भन्ने हिसाबले हामीले बजेट माग गरेको छ। त्यो बजेट माग गरेर त्यस्तो त्यसको लागि हामीले सहज बनाउनतर्फ लागिरहेको छ।
हजुरहरूकै वडामा एउटा ज्येष्ठजनको एउटा ठूलो एउटा प्रतिष्ठान छ, जेपी प्रतिष्ठान,
एउटा सामाजिक संस्था आएर बसिसकेपछि त्यो वडालाई चाहिँ कतिको प्रभाव पारेको छ त्यो सामाजिक संस्थाले, यसबारेमा बताइदिनुहोस् न।
हजुर, मेरो वडामा भनौँ, अब यो चार नम्बर वडामा चाहिँ हाम्रो जेबी प्रतिष्ठान संस्था हुन्छ र त्यो संस्था आइसकेपछि वडाको भूगोल नै एउटा चेन हुने हिसाबले चाहिँ राम्रो देखाएको छ। जेबी प्रतिष्ठान संस्थाले चाहिँ पहिल्यैदेखि उहाँहरूले हामीसँग समन्वयन गरिराख्नु भएको छ र हामीले पनि समन्वयन कार्यहरू गरिरहेको छ। त्यो संस्था आइसकेपछि वडाको भूगोल नै अलिकति चेन भएको छ। जस्तो अलिकति चेन चाहिँ अब कसरी, अब पहिला अब ग्रामीण भेग जुन चाहिँ हाम्रो त्यो आश्रम चाहिँ तपाईँको यो ग्रामीण भेगमा पर्छ, ग्रामीण भेगमा पर्दै गर्दाखेरि त्यहाँ पहिला चाहिँ तपाईँको बाटोघाटोको समस्या थियो। अब बाटोघाटोको समस्या र त्यहाँको जनताहरू चाहिँ अलिकति पछाडि नै परेको हो कि हाम्रो ठाउँ चाहिँ पक्कै पनि यो रोल्पा रुकुम हो कि भन्ने हिसाबको जनतालाई अलिकति त्यस्तो महसुस भएको थियो। अहिले चाहिँ अब त्यो संस्था आइसकेपछि र त्यो संस्था आइसकेपछि अलिकति भूगोल पनि अलिकति चेन्ज भएको जस्तो भूगोललाई हेर्दाखेरि पनि तपाईँको राम्रो देखाएको छ र संस्थाले पनि गर्नुपर्ने कार्यहरू सहयोग गर्नुपर्ने कार्यहरू गरिरहनु भएको छ र त्यो संस्था आइसकेपछि त्यहाँको जनताहरूलाई चाहिँ एउटा लाभ एउटा बाटोले गर्दा होस् र एउटा आफ्नो भूगोलको आफ्नो त्यो ग्रामीण भएको जनताको उत्पादन हुने चिजहरू चाहिँ सहजै पुग्ने र त्यो भएको छ। त्यो संस्थाले गर्दाखेरि चाहिँ एउटा बाटोहरू चाहिँ राम्रो भएको अवस्था छ।
हजुर, यहाँले बाटोको कुरा गर्नुभयो, अघि हामी त्यही स्थानीयहरूसँग कुरा गरेका थियौँ, बाटोघाटो त राम्रो छैन यहाँ भन्दै हुनुहुन्छ।
त्यो चाहिँ अब हजुरको मेरो कार्यकाल भन्दा अगाडि, अब अहिले हजुर अब अहिले यहाँ हामी हजुर जर्सिङ बाबु हुँदै यता चौबी भन्ज्याङ हुँदै त्यो बितासम्म गेटबाट जानुभयो होला, त्यो गेटमा पहिला हजुरको बाइक पनि नजाने अवस्था थियो। एउटा त्यो गेटमै गाडी राखेर चाहिँ हजुरको हिँडेर जानुपर्ने अवस्था थियो। अहिले हजुर त्यो गेटबाट हाम्रो चार नम्बरभित्र छिर्दाखेरि हजुर आश्रममा त सरर मजाले पुग्नु भयो होला। त्यो बाटो चाहिँ अब पहिलोको अवस्था भन्दा पहिला त बर्खामा त हजुरको जान सक्ने अवस्था थिएन, अहिले त बर्खामा पनि हजुर आश्रमसम्म मजाले पुग्नुहुन्छ र अब त्यो जनताले देखिरहेको कुरा हो, अब जनताले र अब सबै निकायले देखिरहेको कुरा हो, त्यसलाई अब मैले के भन्नु।
खानेपानीको अवस्था के छ यहाँ, खानेपानीको मुहानहरू कहाँ कहाँ छन्?
अब खानेपानी भन्नुपर्दाखेरि हजुरको यो मेरो वडामा खानेपानी चाहिँ हजुरको ती समस्या छैन। यो चाहिँ विशेष गरेर किन छैन भन्दाखेरि हजुरको यो शिवपुरी निकुञ्जसँग जोडेको भूगोल र शिवपुरी निकुञ्जसँग जस धनेर नै तपाईँको हजुरको आदि जस्तो भूगोल चाहिँ जोडेको छ। अब त्यो भूगोलबाट माथि शिवपुरीबाट आएको पानी चाहिँ प्रशस्तै खान सकिन्छ र हाम्रो वडाबाट विभिन्न वडामा हाम्रो एक नम्बर वडामा तीन नम्बर वडामा र यता साँखुको बजार क्षेत्रमा पनि हाम्रै वडाबाट पानीहरू लगिरहेको अवस्था छ।
घर घरमा पुगेछ त धारो?
अब घर घरमा धारो हजुरको पुग्या छ, अब त्यसलाई अलिकति व्यवस्थापन गर्नको लागि ठाउँ ठाउँमा अलिकति मनहरूको लागि चाहिँ बरु अलिकति चाहिँ त्यो व्यवस्थापन गर्नलाई मनहरू सफा गर्नुपर्ने र मनहरूलाई ड्यामहरू बनाउनु पर्ने र त्यसलाई जम्मा गर्नुपर्ने कलेक्सन गर्नुपर्ने अवस्था चाहिँ छ, तर पानी घर घरमा पुगिरहेको छ, पानीको लागि चाहिँ त्यस्तो समस्या छैन।
हजुरको नजरमा विकास केलाई भनिन्छ?
अब विकास त्यही हो, स्वास्थ्य, शिक्षा, रोजगार र यही बाटोघाटोकै समस्या छ, त्यही नै हो विकास।
त्यही मात्रै हो त, चेतनाको विकास हुनु पर्दैन
प्राथमिकतामा, त्यही हजुरले भन्नुभएको पनि हो र सँगसँगै यो वडाको चाहिँ अब वडा भूगोल हेरेर हुन्छ, अब यहाँ मैला हिंसाहरू पनि भइरहेको अवस्थाहरू यस्तो जाडो रक्सीको जुवादासकोहरू पनि छ, त्यसलाई पनि न्यूनीकरण गर्नको लागि हामीले कार्यक्रमहरू राखिरहेको छ प्रहरीसँग, सामुदायिक प्रहरीहरूसँग साझेदारी कार्यक्रम राखेर कार्यक्रमहरू पनि राखिसकेको अवस्था।
मैला हिंसा विशेष गरेर कस्ता कुराहरूमा भइरहेछ?
मैला हिंसाको चाहिँ यहाँ अब मेन कुरो अब समस्या चाहिँ हजुरको अब यो जाडो रक्सी जुवातासको कारणले पनि हो। अब त्यस्तो कारणले गर्दा चाहिँ घरमा घर परिवारमा झगडा हुने, झगडा भइसकेपछि चाहिँ अब त्यो झगडाबाट उत्पादन हुने भइसकेपछि चाहिँ अलिकति चाहिँ हजुरको यो डिभोर्स केससम्म जाने र अब घर परिवार फ्यामिलीलाई चाहिँ दुःख दिने कामहरू भइरहेको छ।
यसको अर्थ चाहिँ यो बेरोजगारकै कुरा हो है त?
सँगसँगै बेरोजगार पनि हो र अरू यो मैले अघि नै भनिहालेँ हजुरको यो चाहिँ यस्तो कुलतमा फसेको मान्छेहरूबाट पनि अलिकति त्यस्तो भएको अवस्था छ।
भनेपछि यस्ता केसहरू लिएर वडामा आउनुहुन्छ मान्छेहरू,
समाधान पनि गरिरहेको छ? यस्तो केसहरू धेरै त आउँदैनन्, मेरो वडामा धेरै आउँदैन, एउटा दुइटा आउने गर्छ, त्यसलाई पनि वडाईबाट समस्या समाधान गरेर पठाएको अवस्था छ।
हजुर, हामी हाम्रो भूगोल कार्यक्रम अन्तर्गत तपाईँको यो वडासम्म आइपुगेका छौँ, के भन्न चाहनुहुन्छ अन्तमा?
अन्तमा अब यो रेडियो नेपालको टिमलाई यहाँ वडासम्म आइपुग्नु भयो, सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु।
अहिले प्रस्तुत गर्यौं शंखरापुर नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष सुना बहादुर तामाङसँग गरिएको कुराकानी।
आज हामीले श्रोताहरूलाई संखारापुर नगरपालिका वडा नम्बर 4 लप्सी फेदी लिएर आएका थियौं। अर्को कार्यक्रममा भने हामी यहाँहरूलाई अर्कै कुनै ठाउँ लिएर जानेछौ। हामी कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौं। प्रत्येक शनिबार बिहान 9:20 बजे कार्यक्रम हाम्रो भूगोल यहाँले सुन्न सक्नुहुनेछ
अथवा रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रम बारे सल्लाह सुझाव र प्रतिक्रिया लेखी पठाउन नभुल्नुहोला।
यसको लागि हाम्रो इमेल आईडी हो हाम्रो भूगोल 2019@gmail.com। मेलिङ एड्रेस एकचोटि हामी फेरि भन्दैछौ, SAMRO हाम्रो BSUGOL भूगोल 2019@gmail.com। यसमा यहाँले आफ्नो सल्लाह सुझाव पठाउन सक्नुहुनेछ। हामी तपाईँहरूको सल्लाह सुझावको प्रतीक्षामा रहनेछौ। लौ त श्रोता, यिनै जानकारीका साथसाथै आजको कार्यक्रम हाम्रो भूगोलबाट विदा माग्ने बेला भइसकेको छ। आजलाई कार्यक्रमबाट प्राविधिक साथी मोहन काफले र हामी दुवै
म विनिता चौधरी
अनि म सावित्री केसी विदा हुन्छौ। नमस्कार।